नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2082 साल असोज महिनाको 13 गते सोमबार, आश्विन शुक्ल पक्ष सप्तमी तिथि, तदनुसार सेप्टेम्बर 29 तारीक सन् 2025, नेपाल सम्बत 1145। कार्यक्रम अखबारमा पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौ। आन्दोलनका घाइतेलाई परिचय पत्र शीर्षकमा गोर्खापत्रले मुख्य खबर बनाएको छ। सरकारले गत भदौ 23 र 24 गते भएको जेएनजी प्रदर्शनमा घाइते भएका व्यक्तिको पहिचान र सहज उपचारको व्यवस्था गर्न परिचय पत्र उपलब्ध गराउने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले घाइतेलाई परिचय पत्र उपलब्ध गराउन गृह मन्त्रालयले प्रारम्भ थाल्ने जानकारी दिनुभयो। मन्त्री खरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घाइतेको पुनः उपचार अर्थात फलोअपका लागि अस्पताल तोक्नुका साथै ती अस्पतालमा जेएनजी क्लिनिक सञ्चालन गर्ने निर्णय भएको बताउनुभयो। घाइतेको निशुल्क आवत जावतसँगै उपचारको समेत व्यवस्था मिलाउने निर्णय भएको छ। घाइतेको उपचारका लागि स्वास्थ्य मन्त्रालयले हटलाइनको व्यवस्था मिलाउनुका साथै सहजीकरण गर्न सम्पर्क व्यक्ति तोकेर निजको सम्पर्क नम्बर सार्वजनिक रूपमा राखिनेछ। वहाँले भन्नुभयो, घाइतेको वर्गीकरण गर्न प्राविधिक समिति गठन गरेर तत्काल कार्य प्रारम्भ गर्ने निर्णय भएको छ। प्राविधिक समितिले वर्गीकरण गरे पश्चात घाइतेलाई उचित राहतको व्यवस्था मिलाइनेछ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङ आगामी कार्तिक 10 देखि 13 गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन आईएसए को 8 बैठकमा सहभागी हुन स्वीकृति दिने निर्णय मन्त्री परिषद बैठकले गरेको छ। मुगलिन पोखरा सड़क अन्तर्गत मुगलिनदेखि आबु खैरेनीसम्म हालको राजमार्गको समानान्तर मुगलिन बजारको पारीतिर त्रिशुली किनार गोर्खातर्फदेखि मर्स्याङदी नदीको किनारको बायाँ हुँदै मर्स्याङदी विद्युतको पारीतिर सड़क बनाउन मापदण्ड स्वीकृत गरेको वहाँले बताउनुभयो। उक्त सड़कको दायाँ बायाँ 15-15 कुल 30 मिटर सड़कको मापदण्ड स्वीकृत गर्ने निर्णय भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजय भद्र खनाल र जनसम्पर्क सल्लाहकारमा गोविन्द नारायण तिमिलसेना नियुक्त हुनुभएको छ। मन्त्री परिषदको हिजोको बैठकले सो निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिनुभयो। यस्तै भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनका सन्दर्भमा जाँचबुझ एवं अध्ययन गर्न गठित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सहित 5 जनालाई विदेश भ्रमणमा रोक लगाउन पत्राचार गरेको छ। भदौ 23 र 24 घटना सम्बन्धी जाँचबुझ आयोगका सदस्य विज्ञान राज शर्माका अनुसार प्रधानमन्त्री ओली पूर्व गृहमन्त्री रमेश लेखक सहितलाई आयोगको स्वीकृति बिना काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय भएको छ। आन्दोलनका घाइतेलाई परिचय पत्र गोर्खापत्रको मुख्य समाचार हो यो। घाइतेलाई घर खर्चको चिन्ता शीर्षकमा कान्तिपुरले भित्री पृष्ठमा खबर छापेको छ। बेथिति विरूद्धको विरोधमा उभिनै पर्छ भन्ने भावनाले सर्लाहीका 27 वर्षीय राकेश कुमार महतो 23 भदौको आन्दोलनमा सहभागी हुनुभयो। तर अचानक आन्दोलनको माहौल बिग्रियो, भीड़मा प्रहरीले पानी छ्याप्यो, अश्रु ग्यास हान्यो, गोली नै चलायो। 4 बजेतिर संसद भवन अगाडि गोली लागेपछि राकेश त्यही ढल्नुभयो। उहाँले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइरहनु भएको छ। चिन्ताले निन्द्रा आउँदैन, बाँच्न त बाँचे तर दुईवटा खुट्टा नै चल्दैन, म सधैँका लागि अपाङ्ग भए, रसिला आँखा बनाउँदै उहाँ भन्नुहुन्छ। जेएनजी आन्दोलन देशका केही देशमा केही परिवर्तन हुन्छ भनेर उठेको हो, जसमा म पनि सामेल भए तर यस्तो अवस्था भोगिरहेछु। उहाँको ढाडमा गोली लागेको छ, गोलीको कारण भाँचिएको मेरुदण्डमा स्टील राखिएको छ, मेरुदण्डमा चोटको असरले दुईवटै खुट्टाले काम गरेको छैन। उहाँ भन्नुहुन्छ, अहिले पनि गोली छिरेको ठाउँबाट पानी आइरहेको छ, दिनमा तीन पटकसम्म ड्रेसिङ गर्नु परेको छ, उपचार खर्च अभावले निकै चिन्ता लागेको उहाँ बताउनुहुन्छ। ललितपुरको बालकुमारीमा कोठा भाडा लिएर पढ्दै आउनुभएका राकेश 2076 सालदेखि नै काठमाडौँमा हुनुहुन्थ्यो। दाइले मलाई 10 पास भएपछि काठमाडौँ पठाउनु भएको हो। उहाँले भन्नुभयो, म लोकसेवाको तयारी गर्दै कानून विषय पढ्दै थिए, अचानक जीवनमा यस्तो आइलाग्यो। उहाँको परिवारमा अहिले खर्च व्यवस्थापन ठूलो चुनौती बनेको छ। घाइतेलाई घर खर्चको चिन्ता, कान्तिपुरको भित्री पृष्ठको खबर हो यो। भूटानी शरणार्थी शिविरमा छैन दशैंको रौनक शीर्षकमा नयाँ पत्रिकाको अग्रपृष्ठमा खबर प्रकाशित छ। भूटानी शरणार्थी 77 वर्षीय डिल्लीराम तामाङ 5 छोरी र 4 छोराका बाबु हुनुहुन्छ, तर झापाको दमक स्थित बेलडाँडी शिविरमा अहिले उहाँ एक्लो जीवन बिताइरहनु भएको छ। करिब 12 वर्ष अघि उहाँका 5 छोरी 4 छोरा र श्रीमती पुनर्वासका लागि अमेरिका गए, त्यसपछि भने परिवारका सदस्य उहाँसँग सम्पर्कमा छैनन्। भूटानमा हजुरबुवाले जोडिदिएको धेरै जग्गा जमीन थियो, कतै लगिहाल्छ कि भनेर म अमेरिका गइन, उहाँ भन्नुहुन्छ, तर न भूटान लग्यो न नेपालमा राशन खाद्य सहायता नै दियो, अहिले मेरो बिजोग भएको छ। उहाँले दुवै आँखा देख्न छाडेको धेरै भयो, लौरोको सहारामा भित्र बाहिर गर्नुहुन्छ। नेपाली भाषी भूटानी शरणार्थी डिल्लीरामलाई जब चाडपर्व आउँछ तब एक्लोपनले धेरै सताउँछ। भूटान हुँदा भव्य दशैं बनाउने तामाङ जब पुनर्वासले एक्लिनुभयो तब दशैं तिहार जस्ता पर्व आएपछि भक्कानिनुहुन्छ, एक्लै भएपछि दशैं न तिहार, दशैं आयो भन्दा पनि मन भारी हुन्छ, उहाँले भन्नुभयो। भूटानी शरणार्थी शिविरमा छैन दशैंको रौनक, नयाँ पत्रिकाले अग्रपृष्ठमा खबर छापेको छ। प्रदर्शनको बहानामा रोकियो दुग्ध किसानको भुक्तानी, यो समाचार कान्तिपुरको अर्थ पृष्ठको हो। आफूले बिक्री गरेको दूधको बक्यौता तत्काल पाउनुपर्ने माग राखी आन्दोलन गर्दै आएका दुग्ध किसानले जहिले उधारो सम्झौतामा चित्त बुझाएका छन्। आन्दोलन लगत्तै सरकार र निजी डेरीले बाँकी रहेको बक्यौता भुक्तानी गर्ने सम्झौता गरे पनि किसानले आश्वासन मात्रै पाउने गरेका छन्। त्यसको पछिल्लो उदाहरण हो सरकार, निजी क्षेत्र र केन्द्रीय दुग्ध सहकारी संघबीच 2082 भदौ 18 गतेको सहमति। किसानले दूधको पैसा नपाएको भन्दै संघले 2082 भदौ 19 आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। त्यसपछि भदौ 18 कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा दुग्ध विकास संस्थान डीडीसी, डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएशन बीच छलफल भएको थियो। कृषि सहसचिव पशुपति ढुङ्गानाको संयोजकत्वमा भएको छलफलमा 6 सहमति भएको थियो। 2082 असार मसान्तसम्मको बाँकी बक्यौता 5 असोज 2082 भित्र भुक्तानी गर्ने, साउन मसान्तसम्मको बक्यौता असोज 3 भुक्तानी गर्ने, भदौ मसान्तसम्मको बाँकी रकम 2082 कार्तिक मसान्तमा भुक्तानी गर्ने सहमति भएको थियो। त्यसपछि नियमित रूपमा भुक्तानी गर्दै लैजाने सहमति भएको थियो, तर सहमति कागजमा मात्रै सीमित बनेको छ। प्रदर्शनको बहानामा रोकियो दुग्ध किसानको भुक्तानी, कान्तिपुरको अर्थ पृष्ठको खबर हो यो। शिक्षक तथा कर्मचारी तलबविहीन शीर्षकमा गोर्खापत्रको भित्री पृष्ठमा खबर प्रकाशित छ। हिन्दूहरूको महान पर्व बड़ा दशैंमा पनि रौतहटको चन्द्रपुर नगरपालिकाका शिक्षक र कर्मचारी तलब भत्ताबाट वञ्चित भएका छन्। जेएनजी आन्दोलनले नगरपालिका कार्यालयमा क्षति पुर्याएपछि चन्द्रपुर नगरपालिकाले दशैंपछि मात्र तलब भत्ता खुवाउने भएको छ। त्यहाँका शिक्षकले तलब खुवाउन दबाव दिएपछि नगरपालिकाले दशैंका लागि कार्यालय बन्द हुनु एक दिन अगाडि आइतबार खाता सञ्चालन गरेर निकासा लिए पनि तलब खुवाउन नसकेको चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डाक्टर श्रवण कुमार शाहले जानकारी दिनुभयो। शिक्षक तथा कर्मचारी तलबविहीन गोर्खापत्रको भित्री पृष्ठको समाचार हो यो। पूर्व पश्चिम राजमार्ग विस्तार समयमै निर्माण सम्पन्न गर्न कठिन, गोर्खापत्रको भित्री पृष्ठको खबर हो यो। एसियाली विकास बैंकको सहयोगमा निर्माणाधीन पूर्व पश्चिम राजमार्गको काँकड भिटा लौकही खण्ड विस्तार पूर्व निर्धारित लक्ष्य अनुसार सम्पन्न गर्न कठिन देखिएको छ। 2082 कार्तिक 2 गते सम्झौता भई 2080 माघ 19 गते निर्माण कम्पनीले काम थालेको हो। सम्झौता अनुसार निर्माण कम्पनीले सबै प्याकेजको काम 2083 कार्तिकमा सम्पन्न गर्नुपर्नेछ, तर विभिन्न अवरोधका कारण उक्त समय सीमामा काम गर्न कठिन हुँदै गएको छ। काम शुरू भएको 17 महिना भयो। यो अवधिमा दोस्रो प्याकेजमा 36.8% काम सम्पन्न हुनुपर्ने, 27.12% मात्र भौतिक प्रगति भएको छ। यस प्याकेजमा झापाको सीतापुरीदेखि मोरङको गोठगाउँसम्मको सड़कको खण्ड पर्छ। पूर्व पश्चिम राजमार्ग विस्तार समयमै निर्माण सम्पन्न गर्न कठिन, गोर्खापत्रले भित्री पृष्ठमा खबर छापेको छ। नेपालीलाई अन्तर्राष्ट्रिय श्रम बजार प्रवेशमा असहज शीर्षकमा नागरिकले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। जेएनजी आन्दोलनपछि नेपाली कामदारलाई अन्तर्राष्ट्रिय श्रम बजार प्रवेशमा समस्या परेको छ। भदौ 23-24 गते भएको जेएनजी आन्दोलनपछि नेपाली श्रमिकलाई वैदेशिक रोजगारीका लागि विभिन्न देशमा प्रवेश गर्न समस्या परेको हो। संयुक्त अरब इमिरेट्स यूएईले नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द गरेको झण्डै 2 साता हुन लागेको छ। नेपालीलाई अन्तर्राष्ट्रिय श्रम बजार प्रवेशमा असहज, नागरिकको अग्रपृष्ठमा समाचार छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। लासामै रोकिए हजार भन्दा धेरै कन्टेनर शीर्षकमा कारोबारले अग्रपृष्ठमा खबर बनाएको छ। दशैं तिहार छठ जस्ता ठूला चाडपर्व नजिकै गर्दा चीनतर्फको तातोपानी नाका भएर आउने नेपाली सामग्रीहरू अझै पनि लासामै रोकिएका छन्। दैनिक 150-200 कन्टेनरको जाँचपाँच गर्न नेपाली पक्षले आग्रह गरे पनि त्यहाँको भन्सारबाट दैनिक 10-15 मात्रै कन्टेनर पास हुँदा लासामा सामान रोकिएका हुन्। लासामै रोकिए हजार भन्दा धेरै कन्टेनर कारोबारको अग्रपृष्ठमा खबर छ। पत्र पत्रिकाले छापेका यिनै प्रसंगसँगै कार्यक्रम अखबारबाट विदा हुन्छौं। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।